यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे नेपाली कांग्रेसद्वारा अर्थतन्त्रका जानकारहरूसँग सुझाव संकलन। विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। र गाजामा इजरायली युद्ध शुरू भए यता लेबनानमा करिब 230 स्वास्थ्य कर्मीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा अघि बढ़िरहेको बताउनु भएको छ। नेकपा एमालेको काठमाण्डु उपत्यका तीन जिल्ला कमिटिले हिजो काठमाण्डुको दरबार मार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले स्थिरता र समृद्धिको यात्रालाई अघि बढ़ाउन अहिलेको गठबन्धन बनेको र यो गठबन्धन आगामी निर्वाचनसम्म रहने बताउनुभयो। कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफू पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र दुई ठूला दल मिलेर मुलुकको समृद्धिको यात्रालाई जनताको चाहना अनुसार अघि बढ़ाउने बताउनुभयो।
म भन्न चाहन्छु, 84 साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ। म अब 2083 साल असारसम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउबाजीलाई जिम्मा लाउँछु। अवश्य नै नेकपा एमाले र नेपाली कंग्रेस प्रतिस्पर्धी पार्टी पनि हुन्, तर अहिले नेकपा एमाले र नेपाली कंग्रेस किन एक ठाउँमा छन्? यस कारण कि अहिले हामी बीचको प्रतिस्पर्धा भन्दा महत्वपूर्ण कुरा हाम्रो एकता हो।
प्रधानमन्त्री ओलीले भ्रम, अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले आफै सहकारी ठगी गर्ने अनि अरूलाई गाली गर्ने प्रवृत्ति ठिक नभएको उल्लेख गर्नुहुँदै ठगी गर्ने जो कोही भए पनि सरकार कार्यवाही गर्न पछि नपर्ने पनि स्पष्ट पार्नुभयो। अहिले देशको अर्थतन्त्रमा क्रमिक सुधारका लक्षणहरू देखिँदै गएको र लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले ढुक्कका साथ व्यापार व्यवसायहरू सञ्चालन गर्न र थप लगानीका क्षेत्रहरूको खोजी गर्न उद्योग व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
म उद्यमी व्यवसायीहरूलाई पनि भन्न चाहन्छु, आतिनु तर्सिनु पर्ने कुनै अवस्था छैन। ढुक्कले लगानी गर्न, उद्योग धन्दा, बन्द व्यापार, निर्यात, सबै कुरा सहज ढंगले अगाडि बढाउन आग्रह गर्न चाहन्छु। मौद्रिक स्थितिलाई हामी सहजतातर्फ फर्काउँछौ। बैंकहरूले लगानी गर्नुहोस् र उद्यमी वा स्टार्टअप गर्नेहरूले थाल्नुहोस् आफ्नो उद्यमशीलता। युवाहरूलाई म आग्रह गर्न चाहन्छु, नयाँ नयाँ कामहरू, स्टार्टअपहरू शुरू गर्नु। त्यस्तै गरेर लगानीकर्ताहरू, आन्तरिक र बाह्य लगानीकर्ताहरूलाई पनि म भन्न चाहन्छु, लगानीको वातावरण छ, विकासका प्रचुर सम्भावना छन्।
प्रधानमन्त्री ओलीले नेकपा एमाले र अहिलेको सरकार शान्तिको पक्षमा रहेको र विश्वस्तरमा पनि नेपाल परस्पर हित र एकताको पक्षमा रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पार्नुभयो। वहाँले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिने पनि बताउनुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओम्नी गिरीबन्धु लगायत प्रकरण एमाले विरूद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उल्लेख गर्नुहुँदै अहिले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रमपूर्ण भएको बताउनुभयो। महासचिव पोखरेलले यस्ता निराधार भ्रमको पछाडि नलाग्न पनि सबैमा आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले हिजो सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषय र नेपाल भारत बीचको सैनिक सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदान प्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुशी व्यक्त गर्नुहुँदै दुई छिमेकी बीचको सहकार्य र सम्बन्धलाई अझ बढ़ाउनु पर्ने बताउनुभयो। यस्तै भेटमा भारतका स्थल सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस भएको उल्लेख गर्नुहुँदै दुई देशको सम्बन्धलाई थप सुदृढ़ गर्न सेनाको भूमिका बढ़ाउने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्क बीच भर्चुअल सम्वाद भएको छ। हिजो साँझ प्रधानमन्त्री ओली र स्पेस एक्स कम्पनीका मालिक मस्क बीच भर्चुअल सम्वाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी डीओजीआईको प्रमुख पदमा नियुक्त गर्नुभएको छ। सरकारले पूर्व सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट सदस्य थप गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सदस्य थप गरिएको जानकारी दिनुभयो। त्यसै गरी सरकारले फिलिपिन्सको मनिलामा यही मंगिर 25 27 गतेसम्म आयोजना हुने दिगो यातायात सम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ। मन्त्री परिषद बैठकले स्विजरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन सामी चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिब 1,76,97,00,000 रूपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यही मंगिर 13 गते काठमाण्डुमा हुने सीमा व्यापार तथा निगमका लागि नेपाल चीन समन्वय संयन्त्रको दोस्रो बैठकको वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसै गरी प्रहरी नायब महानिरीक्षकहरू बुद्धिराज गुरूङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढ़ुवा गर्ने र डाक्टर लवदेव अवस्थी, गोपीनाथ मैनाली, उमेशराज जोशी, सुरेन्द्र कुमार झा, प्राध्यापक योगेन्द्र गुरूङ र शर्मिला कार्कीलाई विभूषण समितिको सदस्य तोक्ने मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री गुरूङले बताउनुभयो। यसै गरी सरकारले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिशका लागि गृह मन्त्रालयका सचिव गोकर्ण मणि दुवाड़ीको संयोजकत्वमा पूर्व सचिव दीपक सुवेदी र सह प्राध्यापक डाक्टर रेशमा श्रेष्ठ रहेको सिफारिश समिति गठन गर्ने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको उपाध्यक्ष पदमा ओम प्रसाद बराललाई मनोनयन गर्ने, राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डाक्टर सुरेश प्रसाद आचार्य तथा सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारी पौडेललाई नियुक्त गर्ने र यही मंगिर 9 गतेदेखि शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री गुरूङले उल्लेख गर्नुभयो। त्यसै गरी राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत राजपत्रांकित विशिष्ट श्रेणी मुख्य सचिव सरह पदमा कार्यरत डाक्टर वैकुण्ठ अर्यालले पेश गर्नु भएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने र शहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी पहिलो संशोधन निर्देशिका 2081 स्वीकृत गर्ने मन्त्री परिषदको निर्णय रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नु भएको छ। नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा हिजो आयोजित छुट्टा छुट्टै विशेष समारोहमा इजरायलका आवासीय राजदूत स्मुलिक एरिवास, स्पेनका गैर आवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजील्याण्डका गैर आवासीय राजदूत प्याट्रिक जोन राटाले ओहदाको प्रमाणपत्र पेश गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। समारोहमा परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवा लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटमा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेनहमा यही मंगिर 8 11 गतेसम्म हुने इन्टरनेशनल पार्लियामेन्ट फर टोलरेन्स एण्ड पीस आईपीटीपीको 11 प्लेनरी सेशनमा भाग लिन त्यसतर्फ जान लाग्नु भएको हो। नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे सुझाव संकलन गरेको छ। कांग्रेस संसदीय दलले हिजो छलफल कार्यक्रमको आयोजना गरी पूर्व अर्थमन्त्री, पूर्व अर्थ राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर, उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ लगायत निजी क्षेत्रका संस्थाका प्रमुख तथा प्रतिनिधि र अर्थविज्ञहरूसँग सुझाव संकलन गरेको हो। कार्यक्रममा प्राप्त सुझावहरूलाई कांग्रेस संसदीय दलको आगामी बैठकबाट पारित गरी सोको कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझावसहित अनुरोध गरिने दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले जानकारी दिनुभयो। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताउनु भएको छ। चितवनको कुरिनटारमा हिजो पार्टी कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको श्रृंखला रोकिएको र एकताको प्रक्रिया शुरू भएको बताउनु भएको हो। गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। हिजो भर्चुअल विधिबाट 77 जिल्लाका प्रमुख जिल्लाधिकारी सहित सुरक्षा समितिका पदाधिकारी संघको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रूपमा नलिन आग्रह गर्नुभयो। निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने स्थिति आउन नदिन आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्लाधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावट नियन्त्रण, पछिल्लो समय चुनौतीका रूपमा देखिएको लागू औषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो। चिलिमेको सहायक कम्पनी सानजेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको सानजेन जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड़िएको छ। हिजो साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड़िएको हो। रसुवाको आमा छोङदिङमो 5 निर्माण भएको सो आयोजनाको क्षमता 42.5 MW रहेको छ। सबै प्राविधिक परीक्षण सम्पन्न भए पहिलो युनिटबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको आयोजनाका सब इन्जिनियर रविन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो 1 5 MW बिजुली उत्पादन भएको छ। उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। कृषि विकास बैंकको केन्द्रीय कार्यालय स्थित नेपाल वित्तीय संस्था कर्मचारी संघले हिजो आयोजना गरेको वित्तीय सन्देश स्मारिकाको 15 अंक विमोचन समारोहमा उप प्रधानमन्त्री सिंहले कृषि विकास बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरू बैंकको भन्दा बढ़ी जिम्मेवारी रहेको बताउनुभयो। बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उहाँले सुझाव दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। मन्त्री यादवले गत असोज 11 गतेदेखिको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्याएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित रूपमा पानी आपूर्ति गर्न निर्देशन दिनुभएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले वर्तमान सरकारलाई असफल हुने छूट नरहेको बताउनु भएको छ। नेकपा एमाले बाँकेले हिजो नेपालगंजमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले राजनैतिक स्थायित्व र देशमा अग्रगमनका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभयो। कैलालीको भादा गाउँमा रहेको थारू होमस्टेले थारू समुदायको कला संस्कृति भेषभूषा लगायतको संरक्षणमा टेवा पुर्याएको छ। होमस्टेमा थारू समुदायको खानपान नाचगान पौराणिक खेल लगायत पर्यटकलाई दृष्टिगत गरी गरिने गतिविधिका कारण आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुगेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलालीको थारू होमस्टे भादागाउँ पछिल्लो समय थारू समुदायका युवा पुस्ताका लागि सिकाइ केन्द्रका रूपमा विकसित हुँदै गएको छ। भादागाउँमा थारू समुदायको कला संस्कृति भेषभूषा खानपान नाचगान पौराणिक खेल मुख्य आकर्षण रहेका छन्। पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले 2067 सालदेखि सञ्चालनमा आएको थारू होमस्टे भादागाउँ अवलोकन गर्न आउने मध्येमा युवा पुस्ताको संख्या बढ़ी रहेको छ। भादागाउँमा पुग्ने गरेका कतिपयले थारू होमस्टेलाई जान्ने र सिक्ने थलोको रूपमा लिएको पाइन्छ। थारू सामुदायिक होमस्टे भादागाउँका अध्यक्ष लक्ष्मीनारायण चौधरी थारू युवा पुस्ताका लागि होमस्टे सिकाइ केन्द्रका रूपमा सहयोगी बनेको बताउनुहुन्छ।
हामीले यो बचाउनु पर्छ, हाम्रो जगेर्णा गर्नुपर्छ, हाम्रो संस्कृति जो लोप भइराखेको छ, हाम्रो वेशभूषा सबै कुरा लोप भएर त्यसलाई चाहिँ संरक्षण गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ भन्ने कुरामा पनि यसले चाहिँ टेवा दिएको छ।
पूर्व पश्चिम राजमार्गको चौमाला झीलदेखि दक्षिण 12 किलोमिटर र धनगढ़ीबाट पूर्व 17 किलोमिटर दूरीमा रहेको भादागाउँमा हाल 19 होमस्टे रहेका छन्। थारू होमस्टे भादागाउँमा पर्यटकलाई दृष्टिगत गरी वर्षेनी मेला लाग्दै आएको छ। यस होमस्टेमा बढ़ोत्तरी पर्यटकीय गतिविधिले आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुगेको बताइन्छ।
यहाँ हर किसिमके खानपिन बनाएल रहत यी खाएकलाग मनै आएल रहत आउर हेरकला।
पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने यस्ता विशिष्ट खाले होमस्टेको विकासका लागि सरकारी तथा निजी क्षेत्रका बीच हातेमालो हुन जरूरी रहेको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन का अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ। यही मंगिर 6 गतेदेखि शुरू भएको कार्यक्रम मंगिर 16 गतेसम्म सञ्चालन हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। गत वर्ष अक्टोबर 7 गाजामा इजरायली युद्ध शुरू भएता लेबनानमा करिब 230 स्वास्थ्य कर्मीको मृत्यु भएको विश्व स्वास्थ्य डब्ल्यूएचओले जनाएको छ। गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाह बीच 13 महिनाभन्दा बढ़ी समयदेखि जारी सीमापार गोलाबारीमा लेबनानमा स्वास्थ्य सेवामा 187 आक्रमण भएको संयुक्त राष्ट्र संघीय निकायले जनाएको छ। लेबनान स्थित डब्ल्यूएचओ का प्रतिनिधिले सन् 2023 अक्टोबर 7 यस वर्षको नोभेम्बर 18 226 स्वास्थ्य कर्मीको मृत्यु भएको छ भने 179 जना घाइते भएको बताएका छन्। द्वन्द्वले हालैका वर्षहरूमा गम्भीर संकटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पुर्याएको समाचारमा उल्लेख गरिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै कियेभले हिजो एक दिनका लागि संसदको कार्यवाही स्थगित गरेको छ। मस्कोले युक्रेनमाथि 33 महिना लामो आक्रमणपछि यसै साता नेप्रो शहरमा आणविक क्षमताको मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै तनाव थप बढ़ेको हो। हिजो रूसी राष्ट्रपति पुटिनले पश्चिमा मुलुकमाथि आक्रमण गर्ने धम्की दिँदै आफू जस्तो सुकै परिस्थितिका लागि पनि तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नीतिगत र संस्थागत सुधार बिना पूँजीगत खर्च बढ़ाउन कठिन रहेको एक अध्ययनले देखाएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रूपमा गरेको चालू आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेट मार्फत गरिएका सुधारका कार्यक्रम समेत कार्यान्वयन नहुँदा बजेट खर्च हुन नसकेको र त्यसको प्रभाव पूर्वाधार निर्माणका क्षेत्रमा परिरहेको उल्लेख छ। पूर्व तयारी बिना योजना राख्दा काम हुन नसकेको, बजेटमै तोकिएका सुधारका कार्यहरू कार्यान्वयन नभएको लगायतका कारण पूर्वाधार क्षेत्रमा विनियोजित बजेट कार्यान्वयन हुन नसकेको प्रतिवेदनले औल्याएको छ। शुक्रबार ललितपुरमा आयोजित पूर्वाधार क्षेत्रमा विनियोजित बजेट कार्यान्वयनको अवस्थामाथि परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजनाका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले पूँजीगत खर्च वृद्धि गर्नका लागि समन्वय बढ़ाउन सबै मन्त्रालयसँग अवरोध घटाउने उपाय खोजीको लागि छलफल चलाइएको उल्लेख गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
ललित स्मृति एन्फा यु 18 यु लिग अन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब हारबाट जोगिएको छ। सातबाटो स्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा आर्मीले नेपाल एफएफ फुटबल क्लबसँग 2-2 बराबरीमा खेलेको हो। यो सँगै 11 खेलमा 17 अङ्क जोडेको एफएफ छैटौं स्थानमा यथावत छ। आर्मी समान खेलबाट 9 अङ्कका साथ 10 स्थानमा छ। आर्मीका तर्फबाट रुस्तम थापा मगर र अनुभव पुरीले गोल गरेका थिए। एपीएफका सञ्जय अञ्जन र सुनित थिङले गोल फर्काए। खेलको 5 मिनटमा रुस्तमको गोल मार्फत आर्मीले शुरूआती अग्रता लियो, तर 24 मिनटमा सञ्जयले एपीएफलाई खेलमा फर्काए। 31 मिनटमा सुनिलले गोल गर्दै एपीएफलाई 2-1 अग्रता दिलाए। 65 मिनटमा अनुभवले गोल गर्दै आर्मीलाई 2-2 अवस्थामा फर्काए। अर्को खेलमा संकटा क्लबले मसिन्द्र क्लब विरूद्ध 4-2 गोलको सहज जित दर्ता गरेको छ। जितसँगै 11 खेलमा 18 अङ्क जोडेको संकटा 5 स्थानमा उक्लिएको छ। पराजित मसिन्द्र समान खेलबाट समान अङ्कका साथ 6 स्थानमा छ। सातबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन कृष्णबहादुर आले मगरले 2 तथा सबिन कुमार लुङ्गी मगर र सुदीप लामाले समान 1 गोल गरे। मसिन्द्रका लागि कविता र रुनी राणा मगरले गोल गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 21 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:32 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे नेपाली कांग्रेसद्वारा अर्थतन्त्रका जानकारहरूसँग सुझाव संकलन। विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्री रमेश लेखकको निर्देशन। र गाजामा इजरायली युद्ध शुरू भएता लेबनानमा करिब 230 स्वास्थ्य कर्मीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।